الرحمن الرحيم الحمد لله رب العالمين باري الخلائق أجمعين فاطر السماوات والأرضين والصلاة والسلام على أشرف الأولين والآخرين خاتم النبيين شفيع المذنبين أبي القاسم محمد صلى الله عليه وسلم وعلى آله الطيبين الطاهرين المظلومين المعصومين ولعنة الله الدائمة الباقية وعلى أعدائهم وقتلتهم أجمعين من الآن إلى قيام يوم الدين أما بعده فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا صلوات صل على محمد مجلس کے ابتدا میں اپنے وقت کے امام اپنے وارث امام زمان کی سلامتی کی دعا سے مجلس کا آغاز کرتے ہیں بسم اللہ الرحمن الرحیم اللہم کل ولیک الحجۃ ابن الحسن صلواتک علیہ وعلی آبائے فی ہذہ الساعہ وفی کل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرزك طوعا وتمتعه فيها طويلا بابا زبلن صلوات بھیجتے تمام تر تعریفیں اور تمام تر حمد و ثنا اس خلاق عالم اس رب ذوالجلال کے لیے ہے جو اس کائنات کو خلق کرنے والا ہے اور نہ صرف خلق کرنے والا ہے بلکہ اس کائنات کو پال رہا ہے نظم و ضبط سے جو یہ کائنات چل رہی ہے فقط خدا کا احسان ہے اس نے اس کائنات کو چلا رہا ہے اور وہ خدا ازل سے ہے اور ابد تک رہے اور جو خدا کا ہو جائے اس کا نام بھی پھر خدا ابد تک رکھتا ہے اور کیسے رکھتا ہے جس آیت پر میری آپ کی کل سے گفتگو ہو رہی ہے وہ آیت سورہ بقرہ کی آیت نمبر 152 اور اللہ اس میں ارشاد فرما رہا ہے فذکرونی اذکرکم تم میرا ذکر کرو میں تمہارا ذکر کروں ایک حکم عام ہے سب کے لیے تم میرا ذکر کرو میں تمہارا ذکر کروں گا اور بے شک خدا کرتا ہی جو ہم مجلس حسین میں بیٹھے ہیں نا اس آیت کی عملی تفسیر ہے امام حسین نے ساری زندگی اللہ کا ذکر کیا اللہ کا پیغام پہنچایا اللہ کے پیغام سے لوگوں کی ہدایت کی جب کٹھن ترین وقت آ گیا مشکل ترین وقت آدھا میں گھر گئے جلا وطن اور گھر سے نکالے گئے اپنے وطن کو چھوڑا مدینے کو چھوڑا صحرا میں آ گئے مگر ذکر الہی میں کمی نہیں آئی اور میں ہمیشہ مجھے مولا کا جو دو محرم کو مولا حسین کربلا پہنچے ہیں جو مولا نے جو خطاب کیا ہے ہمیشہ کے لیے مولا کیا کہتے ہیں دیندار اس وقت تک دیندار رہتے ہیں جب تک کہ کسی آزمائش میں نہ ڈالے جائیں اور جب آزمائش میں ڈال دیے جائیں تو پھر دین ان کا نظر نہیں آتا بس اتنا رہ جاتا ہے جتنا ایک گلاس میں بچا ہوا پانی جب پانی پی لیا جاتا ہے ایک آدھ قطرہ رہ جاتا ہے نا تو مولا کہتے ہیں بس آزمائش میں ڈالا جائے تو بس اتنا ایمان رہ جاتا ہے اور یہ ہمیشہ کے لیے قانون ہے آپ دیکھ لیجئے ہم لوگ اپنے آپ کو صاحبان ایمان کہتے ہیں مگر ہم فرش عذاب پہ خود اپنے آپ پہ غور کریں کوئی پیسوں کی منزل پہ ہار گیا، کوئی اولاد کی منزل پہ ہار گیا، کوئی دل کی خواہشوں پہ ہار گیا، ایمان کامل نہیں ہونے پاتا. اور ہم دل سے توجیہات نہیں، اتنا تو چلتا رہے اتنا تو نہیں. ایمان وہ ہے جو محمد والے محمد نے سکھایا، اور اس پر عمل کرنا ہی، جو عمل کرے گا وہی کامل الایمان ہوگا. کل کی مجلس میں میں نے آپ کے سامنے دو تین حدیثیں پیش کی گریا کے بارے میں، یہ رونا کتنا قیمتی ہے. اور آج کی مجلس کی ابتدا میں بھی میں آپ کے سامنے دو تین احادیث پیش کروں. کیوں پیش کر رہی ہوں؟ دیکھیں، ہم اور آپ جانتے ہیں، بچپن سے سن رہے ہیں مجلس اعضاء کا کیا ثواب ہے، رونے کا کیا ثواب ہے، مگر ہمارے بچے، ہمارے جوان، ان کو ہم نہیں سمجھائیں گے تو کیسے پتہ چلے گا؟ جانتے ہیں، بالکل جانتے ہیں، مگر ریوائول جو ہے، سورہ وزاریات میں خدا کی آیت ہے کہ بار بار کا ریپیٹیشن مومنین کے لیے فائدہ مند ہے. یہ میں جو حدیث گریا بیان کر رہی ہوں، یہ اپنے بچوں کے لیے کہ آپ جانیے کہ کیا ہے فرش عزا. اگر ہم مسجد امام بارگاہوں میں نہیں جا پا رہے کووڈ کی وجہ سے، تو کیا اس کا مطلب ہے امام حسین کا ذکر چھوڑ دیں؟ نہیں، مالا دو عورتیں بھی بیٹھی ہوں گی تو ہم فرش عزا بچھائیں گے. ہم زیادہ لوگوں کو مینیج نہیں کر سکتے، بچے ہیں گھر میں، نہ لگ جائے کووڈ. آپ اپنے گھر کے افراد کو بٹھا لیجیے، اب تو مولا نے آپ کو موقع دیا، آپ گھر کو حرم امام بنا لیجئے. کیونکہ جس مقام پر حسین کی مجلس ہو، یہ خود مولا نے کہا ہے، وہ حرم امام کا درجہ رکھتا ہے. کہ روایت میں کتاب سردار کربلا سے پڑھ دوں، اور روایت یہ محمد علی یزدی وہ اس روایت کو بیان کر رہے ہیں، کہا کہ ایک وقت زمانہ تھا ہمیں عراق سے نکالا جانے لگا، اور عراق چھوڑنے کو دل نہیں چاہتا. کیوں؟ حسین ابن علی کی وجہ سے. میں اب بھی سوچتی ہوں، ہم لوگ کربلا جاتے ہیں فقط امام حسین کے روضے کی زری تک پہنچتے ہیں، مگر امام حسین سے جو محبت ہے، جو جتنا جاتا ہے دل اتنا بے قرار ہے. مولا بلائیے، مولا آپ کے در پہ حاضری دیں، آپ کو سلام کر کے آپ سے حاجتیں مانگ کے آئے، تو ہم تو فقط زری تک پہنچ رہے ہیں. اور جس نے امام حسین کو دیکھا ہو، اسی لیے شب عاشور جب چراغ بجھایا تھا نا، کوئی نہیں گیا. اب مجھے سمجھ میں آتا ہے، جس نے حسین کو دیکھا ہو بولتے ہوئے، جس نے حسین کا عمل دیکھا ہو، جو عشق حسین میں گرفتار ہو. تو مولا کے صحابیوں نے کیا کہا تھا؟ مولا ایک دفعہ تو کیا، 70,000 مرتبہ مارا جائے، جلا دیا جائے، پھر زندہ کیا جائے، حسین پھر بھی آپ کو نہیں چھوڑیں. یہ ہے محبت حسین. محمد علی یزدی کہتے ہیں، جب مجھے عراق سے نکالا جا رہا تھا تو میں پریشان تھا، کیا کروں، اور بار بار امام حسین کے ذریعے پہ جاتا تھا، روتا تھا، پھر دروازے تک آتا تھا، پھر روکتے ہوئے جاتا تھا، مولا نہیں چھوڑا جاتا کربلا. ایک بار کی میں نے امام حسین مکاشفے کی حالت ہوئی، اور امام حسین کو اپنے سامنے دیکھا، امام حسین کہتے ہیں چلے جاؤ، ہم کہہ رہے ہیں نا چلے جاؤ، اپنی جان بچا لو، مگر یاد رکھنا. یہ امام حسین کا جملہ ہے. محمد علی یزدی کہتے ہیں میں نے مولا کو کہتے ہوئے سنا، مولا کہتے ہیں یاد رکھو، جس مقام پر میرا فرش عزا بچ جائے، وہ حرم امام کا درجہ رکھتا ہے. یعنی حرم امام میں ہم عبادت کرتے ہیں، دعا کی قبولیت یقینی ہے، کہا فرش عزا پہ جو بچھا دیتا ہے وہ حرم امام کا درجہ رکھتی ہے، وہ مقام وہاں پہ آپ دعا مانگے قبول ہوتی ہے. تو یہ مجلس عزا اتنی اہم ہے کہ اپنے بچوں کو سکھائیے. بیٹا فرش بچھا دیا، اب میں نے پہلے کے دن کی وجہ سے بھی بات کہی تھی کہ اپنے بچوں کو سلیقہ مجلس سکھائیے. دادی ہیں یا نانی ہیں، چھوٹے چھوٹے سیاہ رومال سی کے دیجیے کہ جب مجلس سے بیٹھو تو ہاتھ میں اس کو رکھنا، مولا کی عزا میں رونا ہے نا. اور پھر اس کے بعد ایک کی ذمہ داری یہ کہ آپ نے پانی رکھا، ایک نے کہا میں اپنی پاکٹ منی سے تبرک دیتا ہوں، آپ اس کو اپریشیٹ کریں. فرش عزا بچ گئی، حرم امام کا درجہ مل گیا، مجلس حسین آپ کے گھر میں قائم ہو گئی. یہ مجلس حسین ہے جس کی تمنا وہ بھی کرتے ہیں جو حسین کے ساتھ شہید ہوئے. ایک بزرگ عالم نے خواب میں حبیب ابن مظاہر کو دیکھا. جب حبیب کو دیکھا تو سوال کیا، حبیب اللہ نے تم کو اتنی نعمتیں دی ہیں، کیسے شکر ادا کر پاؤ گے؟ تم جب بچپنے میں رسول کے ساتھ، جوانی میں نواسۂ رسول کے ساتھ، اور نواسۂ مولائے کائنات کا دور تم نے دیکھا نواسۂ رسول کے ساتھ، اور اب جب تم شہید ہوئے تو حسین کے ساتھ، بہشت میں حسین کے ساتھ، تو حبیب کس قدر تمہیں اللہ نے نعمتیں دے دی، زندگی میں بھی اور زندگی کے بعد بھی، کیسے شکر ادا کر پاؤ گے؟ کیا کوئی ایسی خواہش ہے جو ابھی بھی تمہارے دل میں ہو؟ حبیب ابن مظاہر کہتے ہیں، ہاں ایک خواہش ہے، کیا؟ اگر خدا مجھے زندگی دے دے تو مجلس حسین میں بیٹھ کے حسین کا عزادار بن جاؤں. اللہ اکبر، جو شہدائے کربلا میں ہیں، جو شہید کربلا ہیں، وہ عزادار امام بننا چاہتے ہیں. کیوں؟ کہ جو بھی، کل میں نے حدیث بیان کی تھی نا، جو بھی حسین پہ روتا ہے اس کے نامہ اعمال میں 100 شہیدوں کا ثواب لکھ دیا جاتا ہے. یہ میں اپنے بچوں کو سکھانا کہ جو حسین کے ساتھ مارے گئے، جن پہ کائنات سلام بھیجتے ہیں، زیارت پارسا پڑھتے ہیں نا، تمام شہداء کربلا پہ سلام، وہ یہ کہہ رہے ہیں مجھے اگر دوبارہ زندگی ملے تو اس فرش عزا پہ بیٹھوں. اتنا قیمتی ہے یہ فرش عزا، اور اسی لیے حدیث معصوم ہے، جو آنکھ ہماری مصیبت پہ روئے گی، گریہ کرے گی، روز قیامت وہ آنکھ کسی مصائب پہ نہیں روئے گی، فقط وہ آنکھیں روئیں گی جو حسین پہ نہ روئی ہوں. اب کتنی بڑی بات ہے، آپ دنیا میں حسین پہ رو رہے ہیں، آپ کو روز قیامت آپ کی آنکھ نہیں روئے گی، آپ کو اللہ دل شاد رکھے گا. ہاں وہ آنکھیں جو حسین کو نہیں روئی ہیں یہاں، وہ اپنے اعمال پہ وہاں روئیں گی. حدیث معصوم ہے، گریہ کریں گی. اور اتنا اجر و ثواب، کہا معصوم نے، ہر عمل کا ثواب محدود ہے، مگر امام حسین پہ رونے کا ثواب لامحدود ہے. اچھا کس طرح؟ ایک روایت بیان کر دوں، کتاب انوار خمسہ سے، آیت اللہ مقدس زنجانی کی کتاب ہے، اس میں روایت لکھی ہے. آقا زنجانی لکھتے ہیں کہ چھٹے امام صادق آل محمد امام جعفر صادق علیہ الصلوۃ والسلام، اللہم صلی علی محمد و آل محمد و عجل فرجہم، چھٹے امام اس روایت کو بیان کرتے ہیں، اور امام کہتے ہیں میدان قیامت میں ایک ایسا شخص بھی آئے گا جس کے نامہ اعمال میں نیکیاں نہیں ہوں گی، گناہ زیادہ ہوں گے. اور جب گناہ زیادہ ہیں تو اللہ کا حکم ہوگا، لے جاؤ اس کو جہنم میں داخل کرو. جب ملائکہ اس کو پکڑ کے لے جانے لگیں گے، جہنم میں ڈالنا ہے، ابھی لے جا رہے ہیں، ایک بار کی خدا کی آواز آئی، ملائکہ رک جاؤ، اس کی ایک امانت میرے پاس ہے، وہ میں اس کو دینا چاہتا ہوں. ایک موتی، موتی آبدار، اچھا اس کی روشنی تھی، بہت خوبصورت موتی پیش کیا گیا، اور رب ذوالجلال کے ادائی یہ موتی، قیمتی موتی تیرا ہے. اب وہ گناہگار کہتا ہے میرے پاس تو ایسا موتی تھا ہی نہیں، یہ میرا کیسے؟ کہا تو حسین کے غم میں رویا تھا نا، حسین کی مصیبت پر ہم نے ان آنسوؤں کو اپنے صدف رحمت میں پالا ہے، اور یہ آنسو آج اس شکل میں ہے، ایک آبدار موتی ہے. جا اس موتی کو فروخت کر دے اس میدان قیامت میں، جو قیمت کوئی کہے گا میں وہ قیمت تجھے دوں گا، اور پھر تجھے جہنم میں ڈالا جائے گا. اچھا ٹھیک ہے. اب سب لوگ گئے، وہ بھی تھا، اس کو جب کہا کہ اس قیمت، پہنچا اولو العزم نبیوں کے پاس، آدم کے پاس گیا، آدم نے کہا نوح کے پاس جاؤ، نوح کے پاس آئے، کہا میں بھی نہیں جانتا اس قیمتی موتی کی قیمت کیا ہے، جاؤ موسیٰ کے پاس جاؤ، موسیٰ کے پاس گئے، موسیٰ نے کہا میں بھی نہیں جانتا یہ اتنا قیمتی موتی ہے، اس کی قیمت کیا ہے، عیسیٰ کے پاس جاؤ، عیسیٰ نے بھی یہی جواب دیا، کہا محمد مصطفیٰ کے پاس جاؤ. چھٹے امام روایت بیان کریں، جب ہمارے جد کے پاس آئے گا تو ہمارے جد اس کو دیکھیں گے، آنکھوں سے آنسو جاری ہوں گے، کہا یہ اتنا قیمتی موتی ہے، اس کی قیمت میں بھی نہیں جانتا، جاؤ علی مرتضیٰ کے پاس جاؤ. جب مولا کائنات کے پاس آئے گا تو مولا کائنات کہیں گے یہ بہت قیمتی موتی ہے، میں بھی نہیں جانتا اس کی قیمت کیا ہے، جاؤ جناب سیدہ کے پاس جاؤ. جناب سیدہ کے پاس آئے گا، بی بی کہیں گی یہ حسین کے غم میں بہنے والا آنسو ہے، اس کی قیمت میں نہیں جانتی، جاؤ حسن مشتبہ کے پاس جاؤ. حسن مشتبہ بھی رونے لگیں گے، کہا اس کی قیمت تو میں بھی نہیں جانتا، جاؤ حسین کے پاس جاؤ. اور جب امام حسین کے پاس آئیں گے، امام حسین، چھٹے امام کہہ رہے ہیں، اس کا ہاتھ پکڑیں گے اس گناہگار کا، اور ہاتھ پکڑ کے وہ موتی ہاتھ میں لے کے عرش کے قریب آ جائیں گے، اور پروردگار عالم سے کہیں گے بارالہ اس موتی کی قیمت یہ ہے کہ تو اس گناہگار کو، اس کے اہل و عیال کو، اس کے پڑوسیوں کو، بارالہ سب کی بخشش کر دے اور میرے پڑوس میں جگہ دے دے. جب امام حسین، سوچی کریم ابن کریم ہے، ایک آنسو جو بارگاہ امامت میں قبول ہو جائے، جو حسین کے غم میں بہایا جائے، کہا اس کو، اس کے اہل و عیال کو، اس کے ماں باپ کو، اس کے پڑوسیوں کو، بڑا سب کو بخش دے اور داخل جنت کر دے، میرے پڑوس بھی جگہ دے. جب امام حسین نے یہ کہا تو پروردگار عالم کہتا حسین میں نے قبول کیا اور میں نے اس کو بہشت کے لائق قرار دیا. صلوات بھیجیے بابا سے بولا. تو حسین کے غم میں بہنے والا آنسو اتنا قیمتی ہے، اور یہ گریہ کتنا اہم ہے. کتاب معجزات کرامات امام حسین میں چھٹے امام صادق آل محمد امام جعفر صادق علیہ الصلاۃ والسلام، صلی علی محمد و آل محمد، چھٹے امام ارشاد فرماتے ہیں جو کوئی جس کا سینہ ہمارے دکھوں سے بھرا ہو، ہمارے غم میں غمزدہ ہو، دل میں غم ہے، واقعی جب چاند نکلتا ہے نا محرم کا، سب کے چہرے اتر جاتے ہیں، دل غم سے بھر جاتے ہیں، اور نام حسین آتا ہے تو آنکھوں سے آنسو نکل پڑتے ہیں. وہ اتنے مظلوم ہیں مولا کہ دہتی دنیا سے اب تک لوگ رو رہے ہیں، حسین کی پیدائش سے پہلے سے حسین کے مصائب بیان ہو رہے ہیں، جزس کے سامنے بیان ہوئے، انبیاء کے سامنے، ملائکہ کے سامنے، سب نے گریہ کیا. چھٹے امام کہتے ہیں جس کا دل ہمارے غم سے بھر جائے، تو جب وہ سانس لیتا ہے نا تو اس کا سانس لینا تسبیح کا درجہ رکھتا ہے. یہ ثواب ہم کب سنتے ہیں؟ رمضان میں، کہ اگر کوئی روزے سے ہے اور سانس لے رہا ہے تو اس کا سانس لینا تسبیح کا درجہ رکھتا ہے. کہا غم امام حسین میں بھی چھٹے امام کہتے ہیں اگر کسی کا دل ہمارے غم میں غم زدہ ہے تو وہ سانس لے گا، اس کا سانس لینا تسبیح کا ثواب رہتا ہے، اور جب وہ روتا ہے تو اس کا رونا، اس کا گریہ عبادت الہی ہے. تو حسین کے غم میں رونا اتنا قیمتی ہے کہ اللہ کی عبادت قرار پائے. حسین کے غم میں غمزدہ رہ کے سانس لینا اتنی قیمتی ہو جاتی ہے کہ اللہ کی تسبیح قرار پائے. اچھا، حسین کے غم میں رونے والے فقط مسلمان نہیں ہیں، مولائے کائنات مولائے متقیان علی ابن ابی طالب علیہ الصلاۃ والسلام، ملائے متقیان کہتے ہیں مجھے وہ مانے گا جس کے دل میں ایمان ہوگا. مومنین علی ابن ابی طالب سے عشق کرتے ہیں، محبت کرتے ہیں، اور حسین تجھے وہ مانے گا جس کے دل میں انسانیت ہوگی. ہر انسان کا دل تیری مصیبت پہ پسیج جاتا ہے، اور ہم دیکھ رہے ہیں ہندو ہوں، عیسائی ہوں، یہودی ہوں، ہر قوم میں ایسے لوگ ہیں جو حسین کو امام نہ مانے مگر حسین کی مصیبت پہ روتے ہیں. ایسی مصیبتیں، زہرا کے لال کو اتنا مظلوم کر دیا کربلا نے، کنبے کا کوئی فرد نہیں بچا. یعنی امام حسین پہ رونے والوں پہ مذہب کی قید نہیں ہے. اسی لیے ہم کہتے ہیں فرش عزا سفینہ نجات ہے، جو اس سفینے پہ آ جائے کوئی کسی مذہب کا بھی ہو وہ حسین کے سفینے میں سوار ہو گیا. یہودی تک روتے ہیں، عیسائی تک روتے ہیں، ہندو تک روتے ہیں، نوحِ مرثیہ لکھتے ہیں کیونکہ حسین کی مصیبت پر غمزدہ ہیں. ایک زن یہودیہ کا واقعہ میں آپ کے سامنے بیان کر دوں. محمد کاظم کاظمینی روایت کرتے ہیں، ایک یہودی عورت تھی اور اس کے محلے میں مسلمان بھی تھے، مومنین بھی تھے. مومنین کے گھروں میں محرم میں مجلسیں ہوتی تھیں اور وہ محلے دار تھی تو وہ بھی جاتی تھی. اب جب وہ جاتی تھی اور مصائب امام حسین سنتی تھی تو آنکھوں سے آنسو گرتے تھے، روتی تھی. کتنے شقی لوگ تھے، حسین کے 6 مہینے کے بچے پہ رحم نہیں کیا، حسین کے جوان بیٹے کو نہیں چھوڑا، حسین کے بھائی کو نہیں چھوڑا، کوئی نہ چھوڑا جتنے لوگ کربلا میں تھے سوائے سیدہ سے. روتی تھی، وہ مسلمان نہیں تھی مگر حسین کی مصیبت سن کے روتی تھی. کہیں نہ کہیں مجلس سو محلے میں اس کو بلا لیا جاتا تھا. ایک دن ایسا ہوا کہ وہ ایام عزا آئے اور وہ کسی مجلس میں جا نہ سکی، کچھ گھر میں کام. اچھا، وہ جاتی بھی تھی تو شوہر سے چھپا کے کہ میرا شوہر یہودی ہے. وہ کہے گا تم تو یہودی ہو، کیوں جاتی ہو؟ اب وہ سوچتی تھی میں کیسے سمجھاؤں میرے دل میں حسین کی محبت ہے، یہ حسین کی محبت مجھے فرش عزا پہ لاتی ہے. اپنے شوہر سے چھپا کے جاتی تھی. ایک دن ایام عزا، ایک ساتھ سال آیا ایام عزا ہے، وہ کسی ایام عزا کے مجلس میں جا نہ پائی، دل بہت بھرا ہوا تھا، میں حسین پہ رو نہیں سکی. شوہر نے کہا آج ہمارے گھر پہ 40 افراد کی دعوت ہے، और सामान सारा ला के दे दिया खाने पकाने का, तुम खाना तैयार रखो, आज रात को मेरे घर पे 40 मेहमान आएंगे और दावत है। शौहर कह के काम पे चला गया। मोहल्ले से खातून आई, कहा तुम्हें पता है फला घर में मजलिस है। अच्छा मैं आऊँगी। अब हुसैन से ऐसी मोहब्बत थी कि सुना हुसैन की मजलिस है, ये ना सोचा कि अगर मैंने 40 आदमियों का खाना तैयार ना किया, सर सुबह से तैयारी करेगी तो 40 का खाना बन पाएगा ना। ये भी नहीं सोचा कि अगर मैं मजलिस में चली जाऊंगी और खाना ना बना पाई तो मेरा शौहर कितना गुस्सा होगा और मैं उससे छुप के जाती हूँ मजलिस में, क्या बताऊँगी उसको। हुसैन की मोहब्बत ने बेचैन किया, चली गई मजलिस में। मजलिस सुन के गिरिया करती है, रोती है। जब मजलिस ख़त्म हो गई, अपने घर में आई तो घर के दरवाजे से जब दाखिल होती है, अच्छा खुशबू फैली हुई है, मुश्क को अंबर की खुशबू है, ऐसी खुशबू जो उसने दुनिया में नहीं सूंघी। घर के अंदर दाखिल हुई, देखा कि कुछ बीबियां हैं बाहिजाब चादरों में छुपी हुई और उसके घर का काम कर रही हैं। एक बीबी उसके घर के तंदूर को रोशन कर रही हैं, एक बीबी उसके घर के फर्श को साफ कर रही हैं और पूरा घर खुशबू से भरा हुआ है। करीब गई जो खातून तंदूर रोशन कर रही थी, कहा आप कौन हैं और मेरे घर में आके मेरे घर का काम क्यों कर रही हैं। उस बीबी ने बजाय जवाब देने के सवाल कर लिया, तुम कहाँ गई थी। कहा मैं हुसैन इब्ने अली की मजलिस में गई थी। तो वो बीबी कहती है हुसैन की मजलिस में गई थी ना, मैं हुसैन की माँ हूँ, मुझे ये गवारा नहीं था कि तू अपने शौहर के सामने शर्मिंदा हो, तुझे शर्मिंदा होना पड़े। ये जो ख्वातीन को देख रही नहीं, मेरी बेटियां हैं, उम्मे कुलसूम हैं, जैनब हैं, हम इसलिए आ गए, तू हम तो मेरे बेटे का मातम करने गई, तू मेरे बेटे का रोने गई, तेरे गिरिया के सबब हम तेरे घर में आ गए और हमने तेरे घर का खाना पका दिया, घर साफ कर दिया। और ये कह के चंद लम्हों में वो बीबी गायब हो गई। कुछ देर के बाद उसका शौहर आया मेहमानों को लेकर, और शौहर ने भी घर में दाखिल होते ही महसूस किया आज घर में खुशबू कैसी है, ऐसी खुशबू तो कभी नहीं होती थी। अब शौहर ने मेहमानों को बिठाया, मेहमान खाने में बीवी के पास आया, ये खुशबू कैसी है। अब बीवी ने सारा वाकया सुनाया मगर उसको यकीन नहीं आया, कहा ऐसी दिल से गड़ के बोल रही है। देखिए जो बाईमान ना हो ना उसको बहुत सी बातें समझ में नहीं आती। जब बीवी ने कहा नहीं बीवी आई थी और वो जो मुसलमानों के इमाम है उनकी माँ थी उनकी बहन, अच्छा अच्छा सुन लिया, चलो यकीन नहीं आया, क्या खाना लगाओ। अब उस सौजन ने खाना लगा दिया, वो खाना जो जनाबे सैयदा के हाथों से पका हो। जब खाना लग गया और सारे मेहमान बैठ गए, अब शुरू करना है खाना, एक बार की निदा आई घर में, खबरदार इस हाथ को खाने से मस नहीं करना जब तक कि तुम इस्लाम न ले आओ, ये खाना जनाबे सैयदा के पाक हाथों से पका हुआ है। ये आवाज़ का सुनना था, अब वो मेहमान हैरान है। अब उसकी जौजा वही वाक़ बयान करती है, हाँ यही बात है, ये खाना मैंने नहीं पकाया, ये हुसैन की माँ आई थी, हुसैन की बहनें आई थी और उन्होंने आके ये खाना पकाया। सब के सब 40 के 40 यहूदियों ने कलमा पढ़ के इस्लाम लाए और हुसैन की अज़ा में शरीक हो गए। सलावत भेजिए बाबा से। हुसैन की अज़ा इतनी कीमती है, हम और आप दुआ करते हैं ना मौला ज़िंदगी की आखिरी सांस तक, मौला कब्र में भी, मौला बरज़ख में भी, मौला मैदान क़यामत में भी और मौला बहिश्त में भी हम सब हुसैन के अज़ादार हैं। हुसैन की मुसीबत पे गिरिया करें, इमाम ज़माना हमारे सामने हो, हुसैन हमारे सामने हो, सैयदा हमारे सामने हो और हम उनको पुरसा पेश कर सकें। मैं कल की मजलिस अब दुआ की तो बाबा से बोला सलावत पढ़ दी, दुआ कबूल हो जाए। कल की मजलिस में मैं सूरह बकरा की आयत पे गुफ्तगू करते हुए फस्कुरूनी अस्कुरकुम, तुम मेरा जिक्र करो मैं तुम्हारा जिक्र करूँगा, और मैं उस हदीस कुदसी को बयान कर रही हूँ जो मीज़ानुल इकमा में है। और उस हदीस कुदसी में है कि परवरदिगार आलम ने कहा जो मेरी इताअत करेगा मैं उसे अपनी रहमतों में याद रखूँगा, कल मैंने बयान किया। और खुदा कहते हैं जो मुझे दुनिया में याद रखेगा मैं उसे आखरत में याद रखूँगा। आज भी दो जुमले आपके सामने, खुदा कहता है तुम मुझे तन्हाई में याद रखोगे, मैं तुम्हें भरे मजमे में याद रखूंगा। वो अल्लाह है, उसका जुमला देखिए, तुम मुझे खलवतों में तन्हाई में याद रखोगे, मैं तुम्हें भरे इज्तिमा में याद रखूंगा। और मौलाए मुत्तकियान अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम, अल्लाहुम्मा सल्ले अला मुहम्मद आले मुहम्मद। मौलाए मुत्तकियान कहते हैं कि मोमिन की तन्हाई पाक होती है। यह हमने अपने बच्चों को सिखाना है, बहुत ज़रूरी है इस ज़माने में सिखाना। मौला कहते हैं मोमिन की तन्हाई पाक होती है। आज बच्चों को ज़रा से तन्हाई मिले, कौन कौन सी नेट पे वेबसाइट्स खोल लेते हैं, कितना कुछ देखना हराम है, कितनी हराम चीज़ों पे निगाह पड़ जाती है। और मौला क्या कह रहे हैं, मोमिन की तन्हाई पाक होती है। अगर कोई अपनी तन्हाई में भी पाक है तो अल्लाह कह रहा है मैं भरे मजमे में तुम्हारा जिक्र करूँगा। यह आम बात नहीं है अल्लाह भरे मजमे में जिक्र करे। यूसुफ़, हज़रत यूसुफ़ अलैहिस्सलाम, ज़ुलैखा ने अपने घर के सातों दरवाज़े बंद कर दिए थे और गुनाह का इरादा करना चाहा। हज़रत यूसुफ़ को नबी खुदा है, अल्लाह को याद किया, बारिलाहा तू ही बचाने वाला है। और जैसे ही खुदा को याद किया, वो जो सात के सात दरवाज़े बंद थे, ज़ुलैखा ने अपने बुत पर भी पर्दा डाल दिया था कि मेरा बुत, मेरा खुदा मुझे ना देखे। और जब उसने चाहा गुनाह करना तो हज़रत यूसुफ भागे दरवाज़ों की तरफ। अच्छा, आज का कोई शख्स होता तो सोचते दरवाज़े तो बंद है, अब क्या होगा। मगर यूसुफ जानते थे कि दरवाज़े बंद है, फिर भी भागे, एक के बाद एक दरवाज़ा खुलता चला गया। तन्हाई में याद किया था ना, अल्लाह के डर से, अल्लाह के खौफ से गुनाह के मुर्तकिब नहीं, अल्लाह ने मजमे में याद किया। जब हज़रत यूसुफ की आप सूरह यूसुफ पढ़ी, तफसीर पढ़िए, तो उसमें यह है कि जब हज़रत यूसुफ की कैद तवील हो गई, एक मरतबा एक कैदी ने ख्वाब देखा, उसको रिहाई मिली, बादशाह के दरबार में जाके बयान किया। अब बादशाह ने ख्वाब देखा था, सात गायें हैं और कमज़ोर सी हैं और सात सेहतमंद, आप सब जानते हैं सात साल अच्छे आएंगे। जब वो ख्वाब देखा जो परेशान कुन था, कमज़ोर गाय सेहतमंद गाय को कैसे खा रही हैं, तो अब किससे पूछे। तो वो शख्स जो पहले कैद में था अब दरबार में आ गया था, कहा मैं जानता हूँ कौन इस ख्वाब की तामीर बताएगा। कौन? हज़रत यूसुफ़। बुला के रहो कैद खाने से। जब कैद खाने में गए, आप सूरह यूसुफ की आयतें पढ़ी, तफसीर पढ़िए, तो हज़रत यूसुफ ने कहा ऐसे नहीं आऊँगा, पहले बादशाह से बोलो तहकीक कर ले, जो मुझ पर इल्ज़ाम लगा के मुझे कैद में डाला है, पहले तहकीक कर ले। दरबार में खुद ज़ुलैखा आ गई, दरबार में वो ख़वातीन आ गई, कहा नहीं कसूर हमारा था, ज़ुलैखा जो छुपा रही थी, अब भरे दरबार में खुदा ने उसकी ज़बान से जारी कर दिया, नहीं कसूर उसका नहीं था, कसूर मेरा था, उसने गुनाह का इरादा नहीं था, वो भागा है। और जब भरे दरबार में, अब सोचिए हज़रत कुस्ती, तुम तन्हाई में याद करोगे, मैं भरे इज्तिमा में तुम्हें याद करूँगा। यूसुफ ने तन्हाई में याद किया था ना, अब भरे दरबार में यूसुफ के फ़ज़ाइल बयान हो रहे हैं। और जब कह दिया बादशाह ने, अब सब गवाही दे रहे हैं, रसूल हज़रत यूसुफ बेगुनाह है, जाओ यूसुफ को ले आओ। तो हम तारीख में देखते हैं, कुरान में देखते हैं, जो तन्हाई में याद करे उसे खुदा भरे मजमे में याद करता है। हुसैन ने असरे आशूर जो आखिरी सजदा किया, उस सजदे में भी खुदा से शिकायत नहीं की, खुदा से मुनाजात की, बारिलाहा हर मुसीबत में तू ही मेरा सहारा है, शिम्र पुश्त पे है। और हुसैन अल्लाह को याद कर रहे हैं और सिर्फ अल्लाह सुन रहा है हुसैन क्या कह रहे हैं। तुमने इस तरह याद किया ना, अब रहती दुनिया तक हुसैन तुम्हारा जिक्र होता होगा। कितने बड़ी बड़ी मजालिस में हुसैन का जिक्र होता है, क्या है, खुदा की हदीस कुदसी। तुम तन्हाई में याद करो, मैं भरे इज्तिमा में तुम्हें याद करूँगा। और एक नबी का किस्सा बयान कर दूँ, हज़रत मूसा अलैहिस्सलाम, जनाब मूसा की फजीलत व मर्तबत के लिए एक मरतबा आवाज़ बुलंद सलावात दे दीजिए। तबलीग करते थे और हज़रत मूसा के रिश्तेदारों में कारून भी था, जिसने केमिस्ट्री का इल्म जानता था और वो सोना बनाने का अमल सीख गया था। बड़े बड़े पत्थरों के ज़रूर जवाहिर बना के, सोना बना के, और इतना सोना था उसके पास कि उसकी चाबियां ऊँटों पे ला दी जाती थी। अब जब कहा मूसा ने कि खुदा का हक दे दो, है 40वां हिस्सा है दो, तैयार नहीं होगा। अच्छा एक फीसद निकालो खुदा के राम, जब तैयार नहीं हुआ तो अब कारून नबी का दुश्मन बन गया, रिश्तेदार है मगर मूसा का दुश्मन बन गया कि मैं क्यों दूं, ये तो मेरे इल्म से मैंने सोना बनाया है, तुम लावजे मांगते हो मुझसे। आप उसने तैयारी की कि मैं मूसा को नाउज़ु बिल्लाह बदनाम कर दूं। किताब बिखरे मोती से मेरी रवायत पढ़ रही हूँ, चाह के हज़रत मूसा को बदनाम कर दूं, एक औरत को सोने के सिक्के देकर राज़ी कर लिया। जब भी बाहर खड़े हुए मजमा आम में, कभी गलियों में, कभी कहीं, हज़रत मूसा तबलीग करते थे, कहा जब भी तबलीग कर रहे हो तो तुम खड़ी होकर कह देना मूसा तुम क्या तबलीग करते हो, तुमने तो मेरे साथ नाउज़ु बिल्लाह ज़िना किया है, सोने के सिक्के दे दिए। अब हज़रत मूसा वो जो तन्हाई में अल्लाह को याद करते हैं, कोहितूर पे भी जाते हैं तो इस तरह अल्लाह से मुनाजात करते हैं, तन्हा है मूसा है और मूसा का रब है, या अल्लाह को तन्हाई में याद करते हैं। जब मूसा तबलीग कर रहे हैं, लोगों को बता रहे हैं जिना गुनाह है, इस गुनाह से बचो, एक बारगी ये औरत को इशारा किया, कारून भी वहीं पर है और कारून कहता है मूसा तुम क्या कहते हो, तुमने तो खुद ये गुनाह किया। मूसा कह रहे मैंने गुनाह किया, कब का, ये औरत गवाही दे दी, इस औरत के साथ किया है। अब उस औरत से कहा बताओ तुम गवाही दो। अब इससे पहले कि वो औरत तोहमत लगाए, अल्लाह ने क्या कहा, तुम तन्हाई में जिक्र करोगे मैं भरे मजमे में तुम्हें याद करूंगा। अल्लाह ने उसकी जबान से सच जारी करवा दिया, वो भरे मजमे में कहती है मुझे कारून ने सोने के सिक्के दिए थे कि तुम मूसा पे तोहमत लगा दो, मैं तुम्हें मालोमाल कर दूंगा। जब ये सच बोला, अब मजमे ने कारून को बुरा भला कहना शुरू किया, मगर मूसा के दिल पे एक जर्ब लगी। देखिए दिल जितना पाको पाकीज़ा होता है उतना ही इंसान का दिल नरम होता है, जितना हम गुनाह करते जाते हैं हमारा दिल सख्त होता जाता है। छठे इमाम की हदीस है, एक गुनाह करते हो एक दिल पे दाग आता है, तौबा कर लोगे वो दाग मिट जाएगा, लेकिन अगर गुनाह पे गुनाह करते जाओगे दिल तुम्हारा सख्त हो जाएगा, तुम शकीउल कल्ब हो जाओगे। मगर अम्बिया का दिल, आइमा का दिल नरम होता है। अब जब हज़रत मूसा ने देखा एक औरत ने सच तो बोल दिया मगर कारून ने मुझ पर तोहमत लगाई थी इस गुनाह की, दिल मलूल हुए। अल्लाह ने कहा मूसा, अब अल्लाह तो दिल का हाल जानता है, मेरे नबी का दिल उदास हो गया, कहा मूसा मैं तुमको ज़मीन पर इख्तियार देता हूँ। जैसे ही खुदा ने ये कहा, जनाब मूसा ने ज़मीन से कहा ज़मीन कारून को निगल ले, ज़मीन घुटनों तक निगल, अब ज़मीन में घुटनों तक धंस गया कारून। अब जब धंसा है ना तो कहा मूसा मेरी मदद कर दो, अब भी ये नहीं कह रहा कि मैं ज़कात दे दूंगा, मैं अल्लाह के राह में पैसे दे दूंगा, नहीं, मूसा मेरी मदद कर दो। अब मूसा ने कहना शुरू किया ज़मीन से और निकल ले, अब सीने तक धंस गया मट्टी में, फिर कह रहा मूसा मेरी मदद कर दो, एक बार की फिर कहा मूसा ने ए ज़मीन इसको निकल ले, अब जब गर्दन तक धंस गया तो अब उसने, क्योंकि उसके अंदर शर्त तो था, अब उस कारून ने कहना शुरू किया इसलिए मुझे ज़मीन में धंसा रहे हो ना कि बाद में मेरे खजानों पर कब्जा कर लो। अब मूसा ने कहा ज़मीन पहले इसके सामने इसके ख़जानों को निगल ले, उसके बाद इसको निगल, और फिर उसी लम्हे ज़मीन फटी, कारून का सारा ख़जाना ज़मीन में दफन हो गया। और फिर मूसा कहते हैं वो पूरा कारून ज़मीन में धंस के ख़त्म हो गया। तो पता क्या चला, अल्लाह कहता है जो तन्हाई में मुझे याद करे मैं भरे मजमे में उसको याद करता हूँ, अगर खुदा भरे मजमे में याद ना करता वो औरत तोहमत लगा देती तो नबूवत के मकाम का क्या होता, क्या होता नबूवत की इस्मत का, लोग कहते हैं ऐसे झूठ बोल रहे, नहीं खुदा अपने वादे में सच्चा है। अच्छा जब हम अंबिया के वाकयात सुनते हैं तो जहन में ख्याल पैदा हो खुदा हम तो खाकी लोग हैं, हम तो गुनाहगार लोग हैं, हम अगर तेरा जिक्र तन्हाई में करें तो क्या तू हमारा जिक्र भी भरे मजमे में करेगा अगर हम तन्हाई में करें। हाँ अल्लाह ने ये आयत हम सब के लिए उतारी है और मैं आपके सामने दलील के तौर पे रसूल खत्मी मर्तबत अहमद मुश्तबा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम اللهم صل على محمد किताब बंद तारीख की रिवायत है, उस किताब में लिखा है एक मरतबा रसूल इस्लाम अपने सहाबियों से मुखातिब हुए, कहा रोज़े क़यामत मेरी उम्मत में से एक गिरोह ऐसा होगा कि अल्लाह उसको पर अता कर देगा और वो परवाज करता हुआ जन्नत के दरवाजे पे पहुंच जाएगा। जब दरोगाए जन्नत दरवाज़ा खोलेंगे तो तो कहेंगे तुम हिसाब किताब तुम्हारा नहीं हुआ, इतनी जल्दी आ गए। कहा हमारा हिसाब किताब नहीं हुआ। कहा तुम पुलिस रात से गुजरे। कहा नहीं। तुमने जहन्नुम देखी पुलिस रात के नीचे। कहा नहीं। तो कहा तुम कैसे यहाँ तक पहुँच गए, तुम किसकी उम्मत से हो। कहा हम रसूल खुदा की उम्मत से हैं। अब जन्नत के दरोगा जो दरवाजे पे हैं वो सवाल करते, रसूल कह रहे हैं वो सवाल करेंगे तुम्हारा कैसा अमल था कि तुमने ना तुमने दोजख देखी, ना सिरात देखा, ना हिसाब किताब हुआ, और परवास करते हुए जन्नत के दरवाजे पे आ गए। तो कहेंगे हमारे अमाल में से दो अमल ऐसे थे कि अल्लाह ने हमें ये अजर दिया। क्या क्या दो अमल ऐसे थे? पहली चीज, हम कभी तन्हाई में भी गुनाह नहीं करते थे, हम तन्हाई में भी अल्लाह से डरते थे, गुनाह नहीं करते थे। और दूसरी चीज, अपने मुकद्दर पे राजी थे, खुदा ने जो दिया है जितना दिया है बस वो बेहतर जानने वाला है, हम इसी लायक थे, इसलिए अल्लाह ने हमको दिया। ये दो बातें हमारे अंदर थी, तन्हाई में गुनाह नहीं करते तो खुदा को याद करते थे और अपने मुकद्दर पे राजी थे। तो आज अल्लाह ने हमको बगैर हिसाब किताब बहिश्त में पहुंचा दिया। सलावत दीजिए बाबा से। आमीन सल्लल्लाहु अलैहि वसल्लम। अब हदीसे कुर्सी का दूसरा जुमला, अल्लाह कहता है तुम मुझे नेमतों की फरावानी में याद रखोगे, मैं तुम्हें सख्ती में याद रखूंगा। जब अल्लाह नेमतें देता है तो हम और आप उस नेमत को अपने दिल के मुताबिक इस्तेमाल करते हैं, और सबसे पहला काम क्या करते हैं, खुदा को भूल जाते हैं। जो औलाद नेमत, रिस्क नेमत, इज्जत नेमत, सेहत नेमत, ये सब नेमतें हैं, मगर हम इन सब नेमतों को वैसे इस्तेमाल करते हैं जैसे हमारा दिल चाहे, जैसे दुनिया कहे, अल्लाह को भूल जाते हैं। अल्लाह ने ये नेमत दी तो उसको कैसे इस्तेमाल करना है। और जो लोग अल्लाह के हुक्म के मुताबिक इस्तेमाल करते हैं, नेमतों की फरावानी में भी अल्लाह को याद रखते हैं, अल्लाह उन्हें सख्ती में याद रखता है। एक रिवायत बयान कर दूं, और इस रिवायत को इमाम मूसी काज़िम अलैहिस्सलातु वस्सलाम ने बयान किया है। इमाम मूसी काज़िम कहते हैं कौम बनी इसराइल में एक मियाँ बीवी थे, बहुत परहेजगार, बहुत नेक, अल्लाह की इबादत करने वाले। कहा मगर मुफलिस थे, इतने मुफलिस थे, घर में कई कई दिन का फाका होता था, और दुआ कर रहे हैं खुदा से, खुदा तो रिस्क कुशादा कर दे, खुदा जिस काम में वो हार डालता है उसको नुकसान हो जाता है, मगर अल्लाह को नहीं छोड़ता, अल्लाह का जिक्र करता है। एक रात वो सोया, उसकी जौजा जब सो गए तो ख्वाब में दोनों ने एक ही ख्वाब देखा, क्योंकि जब सुबह उठ के शौहर ने कहा तो बीवी ने कहा मैंने भी ये ख्वाब देखा है। ख्वाब क्या देखा? ख्वाब में एक आवाज़ सुनता है और वो आवाज़ कहती है कि तुम्हारे मुकद्दर में था कि तुम जिंदगी के आखिरी सांस तक गरीब और मुफलिसी में गुजारो, मगर तुमने खुदा को पुकारा, तुमने गिड़गिड़ा के खुदा से दुआ की, अब खुदा ने फैसला कर लिया है कि तुम्हारी बकिया ज़िंदगी में, आप सपोज कर लें 60 साल थे, जवान थे वो लोग, अब तुम्हारी ज़िंदगी में 30 साल अच्छे गुजरेंगे और 30 साल बुरे गुजरेंगे। 30 साल मैं आपको समझाने के लिए बोल रही हूँ, वरना अल्लाह ने कहा था कि जितनी बकिया ज़िंदगी है उसके आधे दिन अच्छे होंगे, आधे दिन बुरे होंगे, और मैं तुमको ऑप्शन देता हूँ, तुम चाहे अपनी इब्तिदा के दिन अच्छे मांग लो मुझसे, चाहे अपने बाद के दिन अच्छे मांग लो। अब शौहर कहता है मेरी बीवी मेरे साथ साथ हर परेशानी में, मैं बीवी से मशवरा करके बताऊंगा। सुबह हुई, आँख खुली, बीवी ने कहा मैंने भी ये ख्वाब देखा है, अब क्या करें, क्या फ़ैसला करें? बीवी कहती है रब्बे ज़ुलजलाल से कहो हमारी ज़िंदगी के जो अब जो दिन चल रहे हैं ये अच्छे गुजार दें, हम नेमतों से इस्तेफादा कर लें, फिर जो हमारी ज़िंदगी के बाकी दिन हैं उनको हमें दुख में गुजार दें, हम तब भी अल्लाह का शुक्र करेंगे। अगले दिन रात को सोया, ख्वाब में अल्लाह से उसने मुनाजात की, बारिलाहा ये जो अब जो दिन चल रहे हैं यानी इब्तदाई 30 साल हैं इनको अच्छा कर दे, बाकी 30 साल हम भुगत लेंगे, हम तेरा तब भी शुक्र करेंगे। अब ये कहना था अगले दिन से तो मट्टी छुए तो सोना, जिस काम में हाथ डालता है बरकत है, और इतना मालो जरा मिल गया उसको, इतना मालदार हो गया, मगर उसने खुदा को याद रखा। उसकी जौजा कहती थी रिश्तेदारों का हक दो, पड़ोसियों का हक दो, कोई अगर मांगता है तो उसका हक दो, अल्लाह के तमाम वाजिबात अदा करो, यानी पूरी अल्लाह की इताअत करते हुए वो 30 साल गुजार दिए। अगला दिन आया, अब तैयार हैं, अब मुश्किल दिन आएंगे, مگر اللہ نے اتنے دن ہمیں سکون کے دیے, ہم اللہ کا شکر ادا کریں گے. اگلا دن آیا مگر کوئی تبدیلی نہیں ہوئی, اب اور پریشان. ہم ابھی سکون میں کیسے, خدا سے مناجات کی, اب جو سوئے تو خواب میں پھر آواز آئی. ہاں خدا کا فیصلہ یہی تھا کہ تم باقی کے دن تکلیف میں گزارو, مگر تم نے نعمتوں کی فراوانی میں بھی تم اللہ کو نہیں بھولے. اللہ نے تمہاری سختی کے دن بھی آرام کے دنوں میں تبدیل کر دیے. صلوات بھیجیے بابا جی. تو اگر ہم خدا کے اس کلام پہ یقین رکھیں اور نعمتوں میں ہم خدا کو یاد رکھیں, تو خدا ہمارے سختی کے دنوں میں, ہر مشکل میں خدا ہمیں یاد رکھے گا. ہم جب جب خدا کو پکاریں گے خدا ہماری مدد کر دے گا. اور نہ صرف خدا مدد کرتا ہے, خدا کی حجت بھی مدد کرتی ہے, وقت کے امام بھی مدد کرتے ہیں. اور کیسے مدد کرتے ہیں؟ آخری مجلس کی روایت اور مصائب کی منزل. علامہ ہلی بہت مشہور عالم, اور اس زمانے میں ایک ایسا اہل سنت کا عالم تھا, اس نے شیعوں کے خلاف ایک کتاب لکھی بڑی محنت کر کے, اور لوگوں سے کہتا ہے میں نے تو ایسی کتاب لکھی ہے شیعت مٹ جائے گی, اس میں یہ خامیاں وہ خامیاں. اب امام زمانہ کو وہ کتاب مل جائے تو اس کا جواب دے دیں. اب پریشان ہے وہ عالم دین, کیا کریں. آخر اس کی شاگردی اختیار کی. جب شاگردی اختیار کی تو اب ایسے شاگرد بن گئے کہ اس عالم کو اس پہ یقین آ جائے. جب اس وہ جو اہل سنت تھا اس کو ان پہ یقین آ گیا تو کہا, اب یہ اس وقت پڑھتے میرے ذہن میں نہیں ہے, علامہ مجلسی ہیں یا علامہ ہلی ہیں, ان میں کسی ایک عالم کا واقعہ ہے, ذہن میں نام نکل گیا, ممبر سے میں اس لیے نام نہیں لے رہی. اچھا وہ عالم اب شاگرد بن گئے, اور شاگرد بننے کے بعد اتنی خدمت کی استاد کی. ایک دن استاد سے کہتے ہیں آقا مجھے یہ کتاب دے دیں پڑھنے کے لیے. کہا نہیں میں تو قسم کھائی ہے میں کتاب کسی کو نہیں دیتا. کہا مجھے ایک رات کے لیے دے دیں. کہا اچھا لے جاؤ مگر صبح واپس لے آنا. اور وہ کتاب اتنی موٹی تھی, اتنی ضخیم کتاب تھی کہ اگر اس کو کاپی بھی کرنا چاہتے نا تو ایک رات میں نہیں ہو سکتا. ہاتھ سے لکھنا, کوئی پرنٹر تو تھا نہیں اس زمانے میں, ہاتھ سے لکھنا, اور اتنے صفحات ایک رات میں لکھے نہیں جا سکتے. باہر لے آئے, میں کوشش کرتا ہوں. ایک دم لکھتے لکھتے آنکھ میں نیند کا غلبہ ہوا. اب جب علامہ ہلی کا واقعہ, علامہ ہلی کو جب نیند کا غلبہ ہوا تو اب کیا کریں, اب نیند آ رہی ہے, لکھ رہے ہیں. ایک بار کی دیکھا ایک شخصیت نورانی قریب بیٹھے ہیں. کہا کتاب لکھنا چاہتے ہو؟ کہاں میں اس کو مجھے صبح واپس کرنا ہے. کہا تم صفحے کو ترتیب سے لگاتے جو لکھتا میں ہوں. وہ اب ایک صفحہ ترتیب سے لگاتے ہیں دوسرا صفحہ تیار, اس صفحے کو رکھتے ہیں تیسرا صفحہ تیار, یہاں تک کہ فجر تک پوری کتاب مکمل ہو گئی. اور جیسے کتاب مکمل ہوئی آنے والا یہ کہہ کے گیا جب ہمارا کام ہو نا تو ہمارا کام کر رہے ہو نا, ہم مددگار ہیں. اور امام زمانہ نظروں سے غائب ہو گئے. تو امام مدد کو آتے ہیں, اور امام خود کہتے ہیں, امام ارشاد فرماتے ہیں اگر ہم تمہیں بھول جاتے تو یہ دنیا تمہیں ختم کر دیتی. اور ہر زمانے میں دیکھیے, آج اس 21 تک 2021 میں بھی دیکھیے لوگوں کو دشمنی کیا ہے ہم سے, ہم کسی کا کیا بگاڑتے ہیں. ہمیں محبت حسین سے ہے, یہ ہمارا سب سے بڑا جرم ہے. مگر دنیا ہمیں مٹانا چاہے بھی تو مٹا نہیں سکتی. کیوں؟ ہمارے وقت کا امام زندہ ہے ہماری مدد کے لیے. اور واقعاً امام آتے ہیں. کربلا کے سفر میں امام حسین تھے. جب کربلا پہنچنا چاہ رہے تھے راستے میں زہر قین سے ملاقات ہوئی. زہر قین اہل بیت کو ماننے والے نہیں تھے, شیعہ نہیں تھے. زہر قین مولا کو نہیں مانتے تھے. ایک بارگی ان کا بھی خیمہ لگا ہے, وہ بھی سفر میں تھے, اور امام حسین کا بھی خیمہ لگا ہوا ہے. ایک بارگی امام حسین نے بلوایا زہر قین کو. زہر قین آئے, اور نہ جانے حسین نے کیا جملے کہے زہر قین سے, کہ زہر قین وہاں سے اٹھے, اپنے خیمے میں آئے, اپنی بیوی سے کہا کہ اب تو کوفے چلی جا, اب جہاں حسین جائیں گے میں وہاں میں جاؤں گا, میری جان حسین پہ قربان. اسی لمحے مولا پہ ایمان لے آئے. ایک ایک ملاقات امام ہدایت کرتے ہیں جو قابل ہدایت ہو, اور امام نے اس سے ایک ملاقات کی چند لمحوں کی, اور اپنی زوجہ سے کہا تو چلی جا کوفے, میں اب امام حسین کے ساتھ ہوں. تو وہ زوجہ کہتی ہے امام کے قافلے میں بھی تو عورتیں ہیں نا, مجھے ان کے ساتھ رکھ دے. کہا تم نہیں جانتی عربوں کا طریقہ ہے, جب کسی کو قتل کر دیتے ہیں نا تو اس کی ناموس کو قیدی بنا لیتے ہیں. کہا مولا حسین کی بہنیں بھی تو ہیں, उनके घराने की औरतें भी तो हैं। कहा तू अपने आप को नबीजादी समझती है, वो नबीजादियाँ हैं। यानी ज़ुहैरकैन के दिमाग में ये था कि ये नबीजादियाँ हैं, इनको कैदी नहीं बनाएंगे। ये जो खुद को मुसलमान कह रहे हैं, ये हुसैन को कत्ल करने के बाद रुक जाएंगे। क्या तुम अपने आप को नबीजादी समझती हो? ये नबीजादियाँ हैं, तुम्हारा इनका क्या मेल? अब उसकी जौजा कूफे चली गई और यहाँ जनाब फातिमा जहरा का घर लूट लिया गया, कत्ल कर दिया गया। 11 मुहर्रम, कल मैंने मसाइब पढ़े थे ना, 11 मुहर्रम को यजीद का लश्कर चला है और 12 मुहर्रम को कूफे पहुंच गए। जब 12 मुहर्रम को कूफे पहुंचे तो पता है सदा क्या दी? एक खारजी ने हाकिम वक्त पे खुरूज किया था, हमला किया था, हमने मार दिया उनको और उनकी औरतों को कैदी बना के ले आए। आओ तमाशा देखने वालों, आके तमाशा देखो। मैं ये सोचती हूँ जब ये जुमले मौला अब्बास के कान में गए होंगे, जब ये जुमले मौला कायनात अली इब्ने अबी तालिब ने सुने होंगे, क्या समाना आ गया, मेरी बेटियों को सर पर रहना ला रहा है, बाजू में रसन बंधी है और ऐलान कर रहा है आ जाओ तमाशा देखने वालों, तमाशा देखो। लोग नहीं जानते थे ये खानदान आले मोहम्मद है। लोग अपने घरों में निकले, औरतें छतों पर चढ़ी, ज़ुहैरकैन की बीवी भी ये आवाज़ सुन के कहती है क्या पता ये वही काफिला ना हो। अब ज़ुहैरकैन की बीवी छत पे चढ़ी, छत पे देखा नेज़ों पे सर हैं और हर सर खून और मट्टी से अटा हुआ है। एक बार की जब एक नेज़े पे निगाह गई, उसके शौहर का कटा हुआ सर, ज़ुहैरकैन का सर नेज़े पे था, वहीं से छत से अपने सीनों और मुँह को पीटती हुई नीचे आई और नीचे आके कहती मेरे शौहर को मार डाला इन लोगों ने। अपने गुलाम को बुलाया, ए गुलाम मेरा एक काम कर दे, मैं तुझे आज़ाद कर दूंगी। गुलाम कहता है क्या काम है? कहा ये कफन ले जा और करबला में जा, मेरे शौहर का कटा हुआ सर तो नेज़े पे आ गया। जिन्हें बाकी कत्ल किया है वो तो नबीजादे हैं। उस वक्त भी ज़ुहैरकैन की सौजा सोच रही है नबीजादों की लाशें दफना दी होंगी। क्या ज़ुहैरकैन का मेरे शौहर का जनाजा पड़ा होगा? ए गुलाम जा, ये कफन मेरे शौहर को देके उनको दफन कर देना। अरब थी ना, जानती थी अरब कितने शकी होते हैं। गुलाम गया, घोड़ा दौड़ाता हुआ गया और कुछ देर के बाद आया। अब जब आए तो ज़ुहैरकैन की जौजा पूछती है तूने मेरे शौहर को दफना दिया? गुलाम जवाब नहीं देता। फिर पूछती है तूने मेरे शौहर को दफना दिया कब्र में? एक बार के गुलाम की आंखों से आंसू बह निकले। कहा क्यों रो रहे हो? कहा जब मैं उस मख्तल में पहुंचा ना तो वहां सिर्फ तेरा शौहर ही नहीं 72 जनाजे थे, सर बुरीदा थे, जख्मों से चूर चूर थे। अगर ज़ुहैरकैन का जनाजा होता तो मैं दफना देता, मगर वहां तो नवासे रसूल भी सर बुरीदा लाश पड़ी थी, किसी जनाजे को कफन नहीं दिया था, किसी को दफनाया नहीं था। मुझे शर्म आई कि मैं अपने आका को तो दफन कर दूं और नवासे रसूल के सब साथी और नवासे रसूल का लाशा खाक पे पड़ा है, मैं इसलिए दफन करके नहीं आया। अज़दारों, ये मज़लूमियत के जनाजे, ये इस्लाम की राह में कुर्बान होने वाले पड़े रहे। 11 मुहर्रम गुजर गई, 12 मुहर्रम गुजर गई, बनी असद के काफिले से मौला ने वादा लिया था हमारी लाशों को दफना देना। 13 मुहर्रम आई, अब बनी असद के लोग निकले घरों से। जब मर्द निकले तो औरतों ने पूछा कहाँ जा रहे हो? कहा जा रहे हैं नवासे रसूल से वादा किया था, उनकी लाशों को दफनाने जा रहे। औरतें भी साथ चली। जब औरतें साथ चली तो बच्चों ने पूछा माँ बाप से आप कहाँ जा रहे हैं? कहा नवासे रसूल से वादा किया था, उनको दफनाने जा रहे। बच्चे भी साथ चले, पूरा कबीला मख्तल में आ गया, मगर परेशान है कैसे किस लाश को पहचाने। किसी लाश पे सर नहीं है और जख्मों से अटी हुई लाशें हैं, तीर और तबर के जख्म हैं। आखिर कबीले के सरदार ने फैसला किया एक बड़ी कब्र खोदते हैं और सबको इकट्ठा दफना देते हैं। बड़ी सी कब्र खोदी गई, मगर जैसे ही चाहा कि लाशें उठाएं, कूफे की तरफ से आवाज आई रुक जाओ मैं आ रहा हूं। अब लोगों ने कूफे की तरफ देखा, एक ऊंट पे एक कमजोर सा शख्स आ रहा है, लाहर नहीफ है। करीब आया तो बनी असद वाले देखते हैं इसके हाथों में हथकड़ियां हैं, اس کے پیروں میں بیڑیاں ہیں، گلے میں طوق خاردار ہے، اور جب وہ آنے والا اپنے اونٹ سے اترا ہے تو معجزے سے ہتھکڑیاں کھل گئیں، بیڑیاں کھل گئیں، مگر طوق نہ کھلی. اور طوق ایسی تھی اس میں لوہے کی کیلیں لگی تھی. امام دائیں طرف سر کریں تو بائیں طرف کی کیلیں چبھ رہی ہیں، بائیں طرف گردن گھمائیں تو دائیں طرف کی کیلیں چبھ رہی ہیں. وہ طوق نہ اتری. امام قریب آئے، کہا میں بتاتا ہوں کیا چاہتے ہو. کہا ان لاشوں کو دفن کرنے کا وعدہ کیا تھا، ان لاشوں کو دفنانا ہے، مگر کیسے پتہ لگے کون کس کا لاشا ہے. امام مظلوم کہتے ہیں میں بتاتا ہوں، سید سجاد ایک لاشے پہ گئے اور سینہ پیٹ پیٹ کے رونے لگے. کہا یہ کس کا لاشا ہے. کہا دیکھتے نہیں ٹکڑوں میں پڑ گیا ہے، یہ قاسم کا لاشا ہے. قاسم کے لاشے کو اٹھایا گیا، ایک اور لاشے کے قریب آئے اور سید سجاد جا کے سینے پہ ہاتھ رکھ کے بیٹھ گئے. کلیجے میں پرچی کا پھل تھا. ایک بار کی کسی نے پوچھا یہ کس کا لاشا ہے. کہا دیکھتے نہیں ہو کلیجے میں پرچی کا پھل گڑا ہوا ہے، یہ علی اکبر کا لاشا ہے. ایک ایک لاشے کو دفنوا رہے، یہ مسلم ابن اوسجا کا لاشا ہے. جب حبیب ابن مظاہر کے لاشے پہ آئے تو وہ قبیلہ کہتا ہے یہ ہمارے قبیلے کے سردار تھے، بنی اسد سے تعلق ہے، ان کو الگ دفنا دیں. کہا دفنا دو. سارے شہداء کی لاشیں جب دفنائی جانے لگیں، ایک مرتبہ کوئی دوڑتا ہوا آیا اور کہا نہر کے قریب بھی ایک لاش ہے، مگر اس کو ٹکڑوں میں بدل دیا ہے. حضرت عباس سے جتنا ڈرتے تھے یہ لعین، شہادت عباس کے بعد اتنی تلواریں برسائی ہیں کہ عباس کا لاشا اٹھ نہیں سکتا تھا. سید سجاد نے کہا چٹائی لاؤ. چٹائی پہ اس حضرت عباس کی لاش کے ٹکڑے جمع کیے اور حضرت عباس کو دفن کیا. اب تین لاشیں رہ گئے. مقتل میں آئے، پوچھا قبیلے والوں یہ کس کا لاش ہے. کہا یہ میرے بھائی علی اکبر کا لاشا ہے. کہا یہ چھوٹا سا لاشا کس کا ہے. یہ میرے بھائی علی اصغر کا لاشا ہے. ایک بارگی امام حسین کے لاشے پہ آئے اور سر پیٹتے ہوئے کہتے ہائے میرا بابا، میرے بابا کو پیاسا شہید کر دیا. اب قبیلے کا سردار بولا آپ ہیں کون. کہا میں اس حسین ابن علی کا فرزند ہوں، میں علی ابن الحسین ہوں، میں سجاد ہوں. ایک بارگی کہا آئیے اس لاشے کو دفن کریں. اب سید سجاد کہتے ہیں دور ہٹ جاؤ، دور ہٹ جاؤ، امام کا لاشا امام دفناتا ہے. سید سجاد نے اب بابا کے لاشے کو اٹھانا چاہا، اٹھ نہیں سکتا، پارا پارا ہو چکا ہے. ایک بار کی سید سجاد بیٹھے اور بیٹھ کے مدینے کی طرف رخ کر کے کہا اے چچا حسن مشتبہ، آئیے بابا کا لاشا دفنانا ہے. اے نانا رسول اللہ، آئیے آپ کے لال کا لاشا پارا پارا ہے. ایک مرتبہ نجف کی طرف رخ کر کے کہا اے دادا علی مرتضیٰ، آئیے آج بابا کا لاشا دفن کرنا ہے. عزادارو جناب سیدہ کو آواز دی دادی فاطمہ زہرا، آئیے بیٹے کا لاشا دفن کرنا ہے. اتنا کہنا تھا، سید سجاد نے لاشا اٹھایا. ایک بار کی آواز آئی سجاد تم قبر میں اتر جاؤ، ہم اٹھاتے ہیں. اور کون اٹھاتے ہیں؟ رسول خدا نے حسین کا بابا لاشا گردن کے نیچے ہاتھ رکھے، علی مرتضیٰ نے حسین کی ٹوٹی ہوئی پسلیوں کے نیچے ہاتھ رکھا، اور حسن مشتبہ نے قدموں کے نیچے ہاتھ رکھا. برلا تجھے واسطہ اس مجلس حسین کا، وارث حسین امام زمانہ کے ظہور میں تاجل فرما دے، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور کر دے، جو رزق کی تنگی کا شکار ہے اسے رزق میں برکت دے دے. برلا جو بیمار ہیں ان کو شفائے کلیہ عطا فرما دے، جو کووڈ کے سبب بیمار ہیں خدایا ان کو غیب سے شفا عطا فرما دے، یہ کووڈ کی بلا دنیا سے دور ہو جائے. جو لا ولد ہے اسے حسین کی ماں کا واسطہ بارے لہا اسے اولاد عطا کر دے، جو صاحب اولاد ہے ان کی اولاد کو نیک صالح بنا دے، ہماری اولاد کو ہماری دنیا اور آخرت کی زینت بنا دے، جو متمنی حج و زیارات انہیں حج و زیارات سے مشرف فرما، عزاداری امام حسین کی حفاظت فرما، ہمارے ملک پاکستان کی آزادی کی حفاظت فرما. اور بارے لہا جب امام زمان ظہور کریں اور صدا دیں گے تو لبیک کہنے والوں میں ہم سب آگے آگے ہوں. ربنا تقبل منا انك انت السميع العليم.